شاء الله ولا حول ولا قوة إلا بالله العلي العظيم. أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين بارئ الخلائق أجمعين. الحمد لله الذي يؤمن الخائفين وينجي الصالحين ويضع المستكبرين ويرفع المستضعفين ويهلك ملوكا ويستخلف آخرين قاسم الجبارين ومدرك الهاربين. والصلاة والسلام على شرف الأنبياء والمرسلين رحمة للعالمين شفيع المذنبين سيدنا ومولانا أبي القاسم وعلى أهل بيته الطيبين الطاهرين المعصومين الذين أذهب الله عنهم الرجس وطهرهم تطهيرا. الله الأعظم في الأرض روح وأرواح العالمين لتراب مقدمه الهدى ولعنة الله على أعدائهم أجمعين من الآن إلى قيام يوم الدين. أما بعد، فقد قال الله تبارك وتعالى في كتابه المبين وهو أصدق القائلين، بسم الله الرحمن الرحيم. يا أيها الذين آمنوا استجيبوا لله وللرسول إذا دعاكم لما يحييكم. درود بيج محمد وآل محمد.
اللهم صل على محمد وآل محمد.
عزیزان گرامی، سورہ مبارکہ انفال کی 24ویں آیت کے ذیل میں محفل عباس ابو الفضل العباس علمدار میں عشر اولا کی یہ تیسری مجلس آپ سماعت فرما رہے ہیں، اور ان مجالس میں ہمارا عنوان حقیقی زندگی اور پیام کربلا ہے. اور جس آئے مجیدہ کی تلاوت کا شرف حاصل کیا، اس میں بھی اللہ تعالیٰ انسانوں کو زندگی کی جانب بلا رہا ہے. یا ایھا الذین آمنوا استجیبوا للہ وللرسول. اے ایمان لانے والوں، ایمان لانے کے بعد کچھ کام عملی ہیں، انہیں عملی طور پہ انجام دینا چاہیے. استجیبوا للہ وللرسول، قبول کرو اللہ کی اور اس کے رسول کی دعوت کو کہ جب وہ تمہیں دعوت دیں. یعنی بغیر دعوت کے بھی کہیں جانا اچھی بات نہیں ہے. اللہ کہہ رہے جب اللہ تمہیں بلائے، رسول بلائے، تو پھر اس کی دعوت پر لبیک کہو. لما یحییکم، جو تمہیں حیات دے، جو تمہیں زندگی دے. یعنی خدا جس چیز کی جانب بھی ہمیں بلا رہا ہے، وہ ہمیں زندہ کرنے کے لیے ہے، وہ ہمیں حیات دینے کے لیے ہے. اور پہلی مجلس آپ کے ذہنوں میں ہوگی کہ زندگی کی نشانیاں ہوتی ہیں. اگر یہ نشانیاں کسی موجود میں پائی جاتی ہیں تو اسے کہتے ہیں یہ زندہ شخص ہے، اگر نہیں پائی جاتی تو اسے کہا جاتا ہے یہ شخص زندہ نہیں، یہ مردہ ہو گیا. لما یحییکم، خدا تمہیں حیات دینا چاہ رہا ہے. اے ایمان لانے والو، یعنی ایمان لانا صرف کافی نہیں ہے بلکہ اس کے ساتھ پریکٹیکل بھی ضروری ہے. اس لیے کہ اکیڈمک جو پروسیس ہوتا ہے، آپ کا دنیاوی تعلیم ہوتی ہے، اس میں بھی ہمیں تھیوری کے ساتھ ساتھ پریکٹیکل پڑھایا جاتا ہے. یعنی دنیا کا کوئی بھی شعبہ لے لیجئے، جہاں پر آپ کو تھیوری یا نظریہ پڑھایا جائے گا، وہاں اس کی عملی تعلیم ضروری ہوتی ہے، تاکہ آپ پریکٹیکل لائف میں جانے سے پہلے اس پریکٹیکل ڈیوریشن کو اور اس کے تقاضوں کو پورا کر کے اپنے اندر وہ مہارت پیدا کر سکے، استعداد پیدا کر سکے، آپ کے اندر جو اسکلز چھپی ہوئی ہیں ان کی پرورش کر سکے. یہ ڈیوریشن جو تھیوری کے بعد پریکٹیکل کا ہوتا ہے، بہت تھوڑا سا ہوتا ہے، تاکہ اس
आने वाली जिंदगी में प्रैक्टिकल लाइफ में जाने से पहले प्रैक्टिकल के जरिए से अपने आप को आमादा कर लें। ऐसा ना हो कि बगैर प्रैक्टिकल के अपनी अमली जिंदगी में कूद जाए, वहां पर इंसान परेशान हो कि जनाब हमने थ्योरी पढ़ी थी, प्रैक्टिकल नहीं पढ़ता। अब ये और बात है कि मौजूदा जमाने में, कल जैसे मैंने कहा था कि हमारी तालीम बिकती है, फरोख्त होती है, यहां पर तालीम याफ्ता नहीं बनाया जा रहा होता, बल्कि डिग्री होल्डर बनाने के लिए कोशिश की जा रही होती है। दुरुस्त भेजिए मोहम्मद वाल मोहम्मद पर। तो खुदा हयात देना चाह रहा है, खुदा दर हकीकत हमें जिंदगी देना चाह रहा है। या अय्युहल्लज़ीना आमनू, ऐ ईमान लाने वालों, देखो अल्लाह बुलाए, रसूल बुलाए, यानी अब अल्लाह और रसूल ने जहां जहां जब जब बुलाया है वो हयात देने के लिए बुलाया है। और जिसने अल्लाह और रसूल की हुक्म की अदूली की, जिसने अल्लाह और रसूल के हुक्म को नहीं माना, पसे पुश डाल दिया, उसने हयात का रिश्ता छोड़कर ममा से अपना रब्ता जोड़ लिया। लिहाजा करबला हकीकी जिंदगी की जानिब हमें ले जाना चाहती है, और हमें दर हकीकत तवज्जो करनी चाहिए कि हम इन मजालिस अदा से जो इमाम हुसैन अलैहिस्सलाम की याद में उनकी अदादारी की सिलसिले में हम मुनाकिद कर रहे हैं, इससे क्या हम हयात पा रहे हैं? मुसलमान माशरा कैसे हयात पा रहा है? और सिर्फ मजलिस ही नहीं, महफिल मीलाद भी, यानी हर वो दीनी काम, हर वो मजहबी काम कि जो मजहब और दीन के उसूलों के मुताबिक अंजाम दिया जा रहा है वो हयात देने के लिए है। कुछ चीजें ऐसी हैं कि जो दीन नहीं है लेकिन हमने उनको दीनी बना लिया है। और जैसे कि कल मैंने कहा था कि तफरीक कर दी गई है कि मुहर्रम शियों का है, रबी अव्वल अहले सुन्नत का है, अहले बैत मुसलमानों के शियों के हैं और साहबे इकराम जो हैं वो अहले सुन्नत के। हर किसी, ये तफरीक है दुश्मन की, ये साजिश है। अहले बैत भी मुसलमानों के हैं, ख्वाह शिया हो या सुन्नी हो, साहबे इकराम भी मुसलमानों के लिए ख्वाह शिया हो या सुन्नी हो, मुहर्रम भी तकद्दस का महीना है, ख्वाह शिया हो या सुन्नी दोनों के लिए, रबी अव्वल और बकिया महीने भी शिया के लिए उतने ही अहम है जितने अहले सुन्नत के लिए अहम है। लिहाजा ये तवज्जो रहे, ये तफरीक जो की जा रही है ये ना दुरुस्त दर हकीकत तकसीम है। दुरुस्त भेजिए मोहम्मद वाल मोहम्मद पर। खुदा ने कहा कि तुम्हें हयात दूंगा, कहां से हयात का सिलसिला शुरू हुआ? अल्लाह वली अल्लज़ीन आमनू युखरिजुहुम मिनज़ुलुमाति इलन नूर, अल्लाह वली है ईमान लाने वालों का जो उनको तारीकियों से निकालकर नूर की तरफ ले जाता है। तवज्जो फरमाइएगा, अल्लाह वली है, सरपरस्त है, हाकिम है, किसका? ईमान वालों का, साहिबान ईमान का, जो उन्हें जुलमा से निकाल कर, तारीकों से निकाल कर नूर की तरफ ले जाता है। अब जो लोग वसीले का इनकार करते हैं वो इस आयत का क्या जवाब देंगे? अगर अल्लाह ही काफी होता कि अल्लाह ही ने सब कुछ काम करने थे तो फिर इंसान की पैदाइश के लिए वालिदैन की जरूरत भी नहीं होती। शजर को उगाने के, शजर को वजूद में लाने के लिए बीज की और खाद की और मिट्टी की और पानी की और ज़मीन की किसी चीज़ की ज़रूरत ही ना होती। भाई अल्लाह ही वली है जो निकालता है ईमान वालों को किससे? तारीकियों से नूर की तरफ। वह अल्लाह ही ने सब काम करने हैं तो फिर अंबिया को क्यों भेजा गया, किताबों को क्यों भेजा गया, औसिया और औलिया को क्यों भेजा गया, खिलाफत के निज़ाम क्यों कायम हुआ, कुरान का इमामत का निज़ाम क्यों दिया गया? इसीलिए दिया गया, वो अल्लाह जो नूर नूर की तरफ ले जाना चाहता है, माशरे को हयात देना चाहता है, माशरे को जिंदगी देना चाहता है, उसी अल्लाह ने तय ये किया है कि नूर दूंगा वासतों से, हिदायत दूंगा वासतों से, जिंदगी दूंगा वासतों से। दुरूद भेजिए मोहम्मद वाल मोहम्मद पर। कि हिदायत आई किताब के जरिए से, किताब वासिता बनी है, वसीला बनी है, नबी आया है नूर देने के लिए, हयात देने के लिए, नबी वासिता बना है, پھر واسطوں کا انکار نہیں کیا جا سکتا، وسیلوں کا انکار نہیں کیا جا سکتا عزیزان گرامی، توجہ رہے۔ تو خدا نے کہا اللہ ولی الذین آمنوا، خدا ایمان والوں کو سرپرست ہے۔ ولایت یعنی تربیت، چونکہ خدا حیات دینا چاہ رہا ہے، زندگی دینا چاہ رہا ہے، زندگی کے لیے پھر تربیت بھی ضروری ہے، یعنی زندگی ہو اور پھر تربیت کا انتظام نہ ہو، توجہ فرمائیے گا۔ مثال کے طور پر میں آپ سے کہوں آپ میرے گھر آ جائیے گا اور وہاں پر آپ کی بہترین دعوت کروں گا میں آپ کو، اور مینیو بھی لکھ کے دے دوں، لیکن آپ کو پتہ نہ بتاؤں، اول تو کوئی مولانا صاحب دعوت دیتے ہی نہیں ہیں، ماشاءاللہ سے وہ دوسروں کے طرف فاتح ہو جاتے ہیں، کہیں گے مولانا صاحب آپ کو بلانا نہیں تھا تو نہیں بلاتے، آپ نے اتنی اچھی دعوت کا انتظام بھی کیا، اعلان بھی کیا، سب کچھ کیا اور آپ نے پتہ ہی نہیں بتایا۔ خدا کہہ رہا ہے کہ میں تمہیں حیات دوں گا، زندگی دوں گا، شعور دوں گا، بصیرت دوں گا، لیکن اگر تربیت نہ ہو تو پھر اس حیات کا کیا فائدہ۔ خدا تربیت کرنا چاہتا ہے، یعنی جو کچھ بھی صلاحیت موجود ہے اسے در حقیقت محقق کرنا چاہتا ہے۔ اس کو فلسفے کی زبان میں دو اصطلاحوں میں بیان کیا جاتا ہے، نوجوان بچوں کے لیے ان اصطلاحوں کو کھولتے ہوئے اپنی منزل کی جانب بڑھ جاؤں گا۔ درود بھیجیے محمد و آل محمد پر۔ ایک اصطلاح ہے بالقوا، ایک اصطلاح ہے بالفعل۔ بالقوا یعنی آپ میں یہ صلاحیت موجود ہے، ہر انسان میں صلاحیت موجود ہے کہ وہ ڈاکٹر بن سکتا ہے، بالقوا یعنی آپ میں قوت و صلاحیت موجود ہے، آپ میں سے کوئی پہلوان بھی بن سکتا ہے، آپ میں یہ صلاحیت موجود ہے، لیکن کیا آپ پہلوان ہیں؟ نہیں۔ کیا آپ ڈاکٹر ہیں؟ نہیں۔ کیا آپ انجینئر ہیں؟ بالقوا صلاحیت موجود ہے۔ ایک بیج میں صلاحیت موجود ہوتی ہے کہ وہ ایک درخت بن کر پھل دے، لیکن کیا سب بیج درخت بن کر پھل دیتے ہیں؟ نہیں۔ تو یہ بالقوا صلاحیت موجود ہے، اس بالقوا صلاحیت کو جو ہر انسان میں موجود ہے اس کو، اس کی تربیت کرنی ہے تاکہ یہ بالفعل ہو جائے۔ ایک طالب علم جو میڈیکل کالج میں پڑھتا ہے اور مختلف امتحانات پاس کرتا ہے تو اس کی وہ صلاحیت ڈاکٹر اور طبیب بننے کی، معالج بننے کی، جو بالقوا ہوتی ہے بالفعل ہو جاتی ہے۔ یعنی اب یہ ڈاکٹر بالفعل ہے، ابھی یہ ڈاکٹر بالقوا تھا آج سے 10 سال پہلے، لیکن آج کے بعد جب اس نے MBBS کے امتحان پاس کر لیا اسے کہا جائے گا یہ ڈاکٹر بالفعل ہے، یعنی موجودہ حالت میں یہ ایک طبیب اور معالج ہے، یہ انجینئر ہے، یہ وکیل ہے، زندگی کوئی بھی شعبہ ہو، کوئی بھی شعبہ ہو۔ تو تربیت کا کام ہی یہی ہوتا ہے کہ جو چھپی ہوئی صلاحیت ہے اسے ابھارا جائے، اسے، اس کی تربیت کی جائے، اس کے لیے نشوونما کے در حقیقت اسباب مہیا کیے جائیں تاکہ وہ انسان اس منزل کو پالے۔ ہر انسان میں یہ صلاحیت موجود ہے، جنتی بننے کی، خدائی بننے کی، روحانی بننے کی۔ یہ حیات یہی پیغام دے رہی ہے، کربلا در حقیقت ناریوں کو نوری بنانے کے لیے ہے، ناقص انسانوں کو کامل بنانے کے لیے ہے۔ اور کسی موقع پہ میں نے ایک مثال دی تھی کہ دیکھیے آپ کا جو کمپیوٹر ہوتا ہے نا وہ کام کر رہا ہے، انٹرنیٹ سے اس کا رابطہ جڑا ہوا ہے، کنیکٹ ہے، وہ انٹرنیٹ سے بہت سارے وائرسز جو ہیں وہ آپ کے کمپیوٹر میں، آپ کے ہارڈ میں، آپ کے لیپ ٹاپ میں آ جاتے ہیں۔ خود یہ کمپنیز جو ہیں یہ وائرسز بھیجتی ہیں، ایجاد کرتی ہیں تاکہ بعد میں اس کو اینٹی وائرس بنا کر جو ہے وہ آپ کے سر ڈالا جائے۔ کہ جو اکثر ہم کہتے ہیں یہ ہماری ضرورت ہے، یہ ہماری ضرورت ہے، یہ ہماری ضرورت ہے، گھر میں یہ بھی ہونا چاہیے، وہ بھی ہونا چاہیے، اور خصوصاً جب سے یہ اسٹور بڑے بڑے مارکیٹ اور بڑے بڑے اسٹورز بنے ہیں یہ ایک جگہ ساری چیزیں مہیا کر دیتے ہیں، یعنی چھوٹی سی چیز سے لے کر اور زندگی کی بڑی سی بڑی چیز آپ کو ایک بڑے ڈپارٹمنٹل اسٹور میں مل جائے گی۔ لیکن یہ مصیبت آور بھی ہیں، اس بنا پہ کیسے کہ آپ جو ہیں وہ کسی شور میں داخل ہو گئے، جب آپ واپس آئیں گے تو آپ نے اگر 20 چیزیں لینی تھیں تو آپ 40 چیزیں لے کر آئیں گے، جس میں سے 20 چیزیں آپ کے کام کی ہوں گے اور 20 چیزیں ایسی ہوں گی جن کی آپ کو زندگی میں کوئی ضرورت نہیں ہوگی۔ یہ جھوٹی خواہشات، یہ جو میڈیا काजिब ख्वाहिशात पैदा करता है कि ये भी ज़रूरत है, ये भी ज़रूरत है, क्योंकि नफ्सियत का तालिब इल्म हूँ, इस निगाह से आपको दिखाना चाह रहा हूँ। तो ये जो एंटीवायरस होते हैं ये भी ईजाद किए जाते हैं, पहले वायरस ईजाद किए जाते हैं, बाद में एंटीवायरस ईजाद किए जाते हैं, ताकि आप वो प्रोग्राम खरीद सकें और उसको अपडेट कर सकें। इस एंटीवायरस का काम क्या होता है? हयात, हमारा मौजू है ना, हयात और पैगाम करबला। एंटीवायरस का काम क्या होता है कि आपके कंप्यूटर को महफूज रखता है वायरसेस के आने से, जो उनमें आ गए हैं उनको किल कर देता है, डिलीट कर देता है और मजीद को आने से रोक देता है। लेकिन इस वायरस को भी अपडेट करने की ज़रूरत होती है। इंटरनेट से कनेक्ट कर दीजिए, खुद ब खुद ये फाइल्स जो इसकी डाउनलोड होने लगेंगी और वो अप टू डेट हो जाएगा, बिल्कुल रेडी हो जाएगा, फिर से नए सिरे से काम शुरू कर देगा। फिर एक वक्त आएगा कि वो वीक होना शुरू होगा, जैसे जैसे वीक होना शुरू होगा वैसे वैसे वायरसेस का हमला, जरासीम का हमला आपके कंप्यूटर पर और आपके जो कीमती दस्तावेजात हैं उन पर हमला होने लगेगा। बाद वायरसेस होते हैं जो एक दफ़ा शूशा करने से भाग जाते हैं, बाद वायरसेस ऐसे होते हैं जो पूरी पूरी फाइलों को खा जाते हैं और हार्ड को तबाह बर्बाद कर देते हैं और आपकी विंडोज़ को बिल्कुल चेंज कर देते हैं। इस वायरस को ख़त्म करने के लिए जो एंटीवायरस डाले उसको अपडेट करिए। जैसे ही आपने, तवज्जो फरमाइएगा, जैसे ही आपने इंटरनेट से कनेक्ट किया अपने कंप्यूटर को या लैपटॉप को, खुद ब खुद उसकी फाइलें ऑटोमेटिकली डाउनलोड होनी शुरू हो जाती है, अप टू डेट हो जाता है। ये इंसान जिसकी तरबियत करनी है अल्लाह ताला ने, ये मौजूद जो इंसान अल्लाह ताला ने बनाया है, इसको भी एक एंटीवायरस की जरूरत होती है। इसका वायरस शैतान है, तवज्जो फरमाइएगा, जो कानों से, आंखों से, जबान से, हाथ से, पैर से अपने जरासीम, अपने वायरसेस इंसान के वजूद में, अक्ल में, दिल में छोड़ के चला जाता है। और इंसान की क्या, कभी नजरें बीमार हो जाती हैं, कभी कान बीमार हो जाते हैं, कभी जबान बीमार हो जाती है, आंखें बीमार होती हैं तो इंसान हराम चीजें देखने लगता है, जबान बीमार होती है तो लगाम नहीं रहती, काबू नहीं रहता, कंट्रोल नहीं रहता, कान बीमार होते हैं तो बुरी से बुरी बात सुनने के लिए तैयार हो जाता है, हाथ बीमार हो जाए तो हर पस और नीच काम करने के लिए तैयार हो जाता है, पैर बीमार हो जाए इंसान के तो इंसान हक व बातिल में तमीज नहीं करता, बातिल राहों पर चलना शुरू कर देता है। अब खुदा चाह रहा है कि ए इंसान, तू एक मशीन है, लिहाजा इस मशीन के लिए एक एंटी वायरस की जरूरत है। अब अज़ीज़ाने गिरामी, कुरान व अहले बैत दर हकीकत खुदा का वो एंटी वायरस है कि जैसे ही आप फर्श अज़ाब पे आते हैं और यहां बैठकर खुदा के आलम इंटरनेट से, यानी रूहानी इंटरनेट से आपका राबता मजबूत हो जाता है, मुत्तसिल हो जाता है, कनेक्ट हो जाता है, खुद बहुत ईमान की फाइलें डाउनलोड होनी शुरू हो जाती हैं। और जैसा जैसा इंसान ईमानी तौर पर मुस्तहकम होता चला जाता है, वो शैतान और शैतानी ताकतों के मुकाबले में कामयाब होता चला जाता है। शैतानी ताकतों के मुकाबले में इंसान की तरबियत करनी है, उसके लिए एंटीवायरस क्या है, ताकि इन वायरसेस से लड़ो। दुनिया के एंटीवायरसेस के जो एक्सपायर डेट होती है वो पहले से आनी शुरू हो जाती है, जो खुदा का एंटीवायरस है उसकी कोई डेट नहीं है, कोई एक्सपायर डेट नहीं है, जब चाहो जितना चाहो डाउनलोड करो। और सिर्फ यही नहीं, हर चीज की कैपेसिटी होती है, गुंजाइश होती है, ज़र्फियत होती है। एक किलो के बर्तन में एक किलो ही चीज़ डाली जा सकती है, उससे ज़्यादा वो बर्तन कबूल नहीं करेगा, ज़र्फ नहीं है उसका, स्टेटस नहीं है उसमें, गुंजाइश और काबिलियत नहीं है उसमें, कैपेसिटी नहीं है। लेकिन कुरान और अहले बैत का नूर जिसमें आ जाए, न सिर्फ ये कि उसको महफूज बना देता है बल्कि उसकी रूह को वसअत अता फरमाता है। अगर ये नूर फिज़ा में आ जाए तो फिज़ा को कनीदा बना लेता है, और ये नूर अगर सलमान में आ जाए तो उसको मिन्ना अहलल बैत बना लेता है। मिलके दुरूद भेजिए मोहम्मद व आले मोहम्मद पर। कि इस तरीके से सलमान को मिन्ना अहलल बैत बना लिया, फिज़ा को अपना कनीज बना। नूर जब आ जाता है, ये नूर खुदा का, ये कौम मजहब और मिल्लत नहीं देखता तुम किसी कबीले के क्यों ना हो, तरबियत के लिए आमादा हो, खुदा ही काफिले में शामिल हो जाओगे। मिलके दुरूद भेजिए मोहम्मद व आले मोहम्मद।
سمجھ کر اور اپنی مغفرت کے لیے، کہ حدیث میں ہے کہ جو درود بھیجتا ہے بآواز بلند اس سے منافقت ختم ہوتی ہے اور روز قیامت گناہوں کے کفارے کے لیے بھی درود بہترین چیز ہے، مل کے درود بھیجنا. تربیت ضروری ہے، خدا نے ہی کہا یہ تربیت. ان تربیتی عوامل میں ایک چیز ہے بصیرت. بصیرت کربلا کے کچھ پہلو ہیں جو متصور ہیں، ڈسکس کیے جا سکتے ہیں. کربلا کا انفرادی پہلو ہے، یعنی کربلا یعنی تحریک امام حسین. کربلا صرف 10 محرم کے واقعات کا نام کربلا نہیں ہے، یہ توجہ رکھیے گا. وہ تو ایک خاص مظہر ہے اچھائیوں کے ظہور کا، کہ جس دن خدا کی حیات دینے والے نمائندے آئے اور انہوں نے اس چیز کو پلے کیا ہے، وہاں پر اپنے نقش کو ایفا کیا ہے، وجود میں لے کر آئے. وہی تحریک کربلا، یعنی امام حسین کی یعنی امیر شام کی وفات اور بلکہ اس سے پہلے سے لے کر اور امام کی شہادت اور پھر بنو امیہ کے زوال تک کی پوری تحریک کربلا. تحریک کربلا سے کربلا میں نہیں، یہ کربلا سے پہلے سے شروع ہوئی، کربلا میں پہنچی اور پھر کربلا کے بعد پوری دنیا میں پھیلتی چلی گئی اور بنو امیہ زوال پذیر ہوئی. یہ تحریک کربلا ہے. تحریک کربلا میں بہت سارے پہلو ڈسکس کیے جا سکتے ہیں، پوائنٹس ڈسکس کیے جا سکتے ہیں. امام حسین کا انفرادی پہلو ہے، ایک حماسی پہلو ہے یعنی جنگ کا، یعنی قدرت کا، یعنی شجاعت کا، وہ کربلا میں ہمیں تحریک کربلا میں نظر آتا ہے. ایک روحانی پہلو ہے کربلا کا، معنوی پہلو ہے، خدائی پہلو ہے کربلا کا، کہ کس طرح لوگ تیار ہو رہے ہیں. کس طرح حضرت قاسم کہہ رہے ہیں کہ موت 11 سالہ قاسم کیا کہہ رہا ہے، موت شہد سے زیادہ میٹھی ہے. یہ خدائی پہلو ہے، یعنی بصیرت ہوگی تو پھر انسان یہ کہہ سکتا ہے. پھر سیاسی پہلو ہے کربلا کا، کہ سیاسی مقاصد کیا تھے امام حسین علیہ السلام کے، سماجی اور معاشرتی پہلو کیا تھے. تو یہ تمام چیزیں کربلا سے متعلق ہیں کہ جو ہمیں ڈسکس کرنی چاہیے تاکہ پتہ چلے کہ کربلا کے مقاصد کیا تھے اور کربلا اپنے مقاصد کو حاصل کر پائی یا نہیں کر پائی. ان تربیتی عوامل میں سے ایک ہے بصیرت. بصیرت کا نام آپ نے بہت سنا ہوگا کہ بصیرت. بصیرت اور بصارت میں فرق ہوتا ہے عزیزان گرامی. بصارت ظاہری آنکھوں کی بینائی کو کہا جاتا ہے اور بصیرت دل کی روشنی کو کہا جاتا ہے. جو بابصیرت لوگ ہوتے ہیں وہ ظاہر سے ہٹ کر باطن اور گہرائی تک دیکھنے والے ہوتے ہیں، توجہ فرمائیے گا. اور جو صرف بصارت رکھنے والے لوگ ہوتے ہیں وہ صرف ظاہری چیزوں کو دیکھتے ہیں. سورہ روم میں آیت نمبر 7 میں ارشاد ہوا، وَيَعْلَمُونَ ظَاهِرًا مِنَ الْحَيَاةِ الدُّنْيَا وَهُمْ عَنِ الْآخِرَةِ هُمْ غَافِلُونَ، کہ جو ظاہر پرست لوگ ہیں جن کی آنکھیں صرف ظاہری مادی چیزوں کو دیکھ رہی ہیں، حق و حقیقت سے ان کو کوئی شغف نہیں ہے، کوئی ان کو دلچسپی نہیں ہے، وہ صرف اپنی مادی زندگی کو سمیٹنے میں لگے ہوئے، یہ صرف ظاہری زندگی جانتے ہیں اور یہ آخرت سے غافل ہیں. کل ہم نے دین کے بارے میں گفتگو کی تھی کہ دین کی غلط توجہ کی گئی، لہذا لوگ ان مہینوں میں جس میں اللہ تعالیٰ نے اپنے دشمنوں سے جنگ حرام کی ہے، لوگ نواسۂ رسول کو قتل کرنے آ گئے، صحابی رسول کو قتل کرنے آ گئے. یہ دین کی غلط تفسیر ہے. دین کے بارے میں ایک اور غلط فہمی جو ہمارے ذہنوں پائی جاتی ہے کہ زیادہ جڑ میں جانے کی ضرورت نہیں ہے، زیادہ گہرائی میں جانے کی ضرورت نہیں ہے، سیدھی سیدھی نماز پڑھو، سیدھا سیدھا روزہ رکھو، سیدھی سیدھی مجلس میں آؤ، اس پر چلے جاؤ، زیادہ گہرائی میں مت جاؤ، پھنس جاؤ گے. اچھا ایک یہ، دوسرا یہ ہوتا ہے کہ زیادہ علم حاصل کرو گے تو پھر عمل بھی کرنا پڑے گا، لہذا علم ہی حاصل نہ کرو. یہ بھی مسلمانوں میں ایک بلا آ گئی ہے کہ علم ہی حاصل نہ کرو، علم حاصل کرو گے تو پھر عمل کرنا پڑے گا، لہذا علم حاصل نہ کرو تاکہ چھٹی ہو جائے روزہ قیامت کا، خدا ہمیں تو علم نہیں تھا. نہیں، جب عزیز گھر میں ایسا نہیں ہے، روزہ قیامت خدا پوچھے گا کہ تم علم حاصل کر سکتے تھے اور حاصل کیوں نہیں کیا. یہ بھی سوال ہوگا کہ علم حاصل کرنے کے مواقع تھے، راستے کھلے تھے، اسباب تھے، نعمت تھی، فرصت تھی، زندگی تھی، وقت تھا، علم حاصل نہیں کیا. ایک تو یہ کہ علم حاصل ہی نہ کرو،
हासिल करोगे तो फंस जाओगे, एक चीज ये जवाब दे दिया मैंने। दूसरा ये कि ज्यादा गहराई में जाने की जरूरत नहीं, सीधी सी नमाज रोजा करो और उसके बाद मस्जिद से घर और मस्जिद से घर आ जाओ। नहीं, खुदा कह रहा है गहराई में जाओ, खुदा कह रहा है जड़ तक जाओ, खुदा कह रहा है दिक्कत से काम लो। वो लोग जो सिर्फ जाहिरी नमाज रोजा करते हैं वो दुनिया की जिंदगी पर इक्तफा कर बैठे हैं, वो हम अनिल आखिरत हम गाफिलून, वो आखिरत से गाफिल हैं। आप कहेंगे कैसे मौलाना, ये कैसे हो सकता है कि हम हकीकत से काम लें, हम जड़ तक जाएं, भाई नमाज पढ़ें तो ठीक है नमाज पढ़ लें, रोजा रखने रोजा रख लें, मजलिस में आना मजलिस कर लें, मीलाद में जाना है मीलाद कर लें, ये गहराई में जाना है। जी खुदा कह रहा है कि उन्ज़ुर इला ताआमिक, खाने की तरफ देखो अपने, ये जो तुम खाना ला रहे हो अपनी बीवी बच्चों को खिला रहे हो ये हलाल है या हराम? ऊपर की कमाई है जायज कमाई है? प्रेजेंट लगवा लगवा कर गवर्नमेंट ऑफिस में उस तरीके से कमाया है, ये जायज खून पसीना दे के कमाया है? ये जो आप लिबास पहनते हैं नमाज में, इस लिबास में एक बटन होता है, ये चंद बटन होते हैं, इस बटन को लगाने के लिए जो धागा इस्तेमाल किया जाता है, एक बालिश दो बालिश का, एक फिट का दो फिट का, इस धागे की तरफ भी देखो, ये धागा जायज है कि ना जायज है? हलाल तरीके से कमाया हुआ माल उससे धागा खरीदा गया या हराम तरीके से कस्ब किए हुए माल से धागा खरीदा गया है? यानी दिक्कत करो, तवज्जो करो, गहराई में जाओ। ये कहने नहीं जनाब बस सीधी सीधी नमाज नहीं है, ये तसव्वुर मत कीजिएगा, मजलिस में आओ बस सुनो और चले जाओ, इमाम हुसैन को रोकर, इमाम हुसैन रोने के मोहताज हैं, इमाम हुसैन मातम के मोहताज हैं, इमाम हुसैन इस बात के मोहताज है कि हम अज़दारी करें? हरगिज नहीं। हम मोहताज हैं कि अज़दारी करें, हम जिंदा रहें, हम मोहताज हैं कि अपनी हयात का इंतजाम करें। लिहाजा ये तसव्वुर में ना रहे हमारे कि गहराई में जाने की जरूरत ही नहीं, गहराई में जाओ। जो बोल रहे हो, जो गुफ्तगू कर रहे हो, ए मेरी बहन तुम अगर आई हो फर्श अजाब देखो तुम्हारा पर्दा है कि नहीं है, तुम बाहिजाब हो कि नहीं हो? ऐसा ना हो कि मजलिस में आओ और बेपर्दा आओ और फिर बैठ कर जनाबे जैनब सलामुल्लाह अलैह की बेपर्दगी पर आंसू बहाओ, तो ये मजाक नहीं है? तो फिर क्या है अजीजनी समझ, ये है दिक्कत। दीन ये चाहता है हयात यानी जड़ तक जाओ, यानी गहराई तक जाओ। ऐसा नहीं हो कि बस चल चलाओ की सूरत में जिंदगी गुजार लो जैसे दूसरे गुजारते। दुरुस्त भेजिए मोहम्मद वाल मोहम्मद पर। तो बसीरत यानी दिल की रोशनी, बसारत यानी जाहिरी। जो लोग जाहिर परस्त होते हैं ना वो सीधी सीधी नमाज पढ़ते हैं, उनका माल जायज है नाजायज है, वो जो तबर्रुक ला रहे हैं अज़दारी में वो जायज है नाजायज है, उनको कोई काम नहीं। वो कहते सीधी सीधी बस नमाज पढ़ो रोजा रखो और घर आ जाओ। नहीं अज़ीज़ाने किराम, मामला ऐसे हल नहीं होने वाला है। बसीरत यानी हकीकत तक पहुंचो। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की एक दुआ है, बल्कि दुरूद भेजिए मोहम्मद व आले मोहम्मद पर। हबीबे किबरिया फरमाते हैं, अल्लाहुम्मा अरिनिल अशिया कमा हिया, ऐ खुदा मुझे चीजों को ऐसा ही दिखा जैसी वो हैं। ऐसी बसीरत यानी चीजों को हकीकत के साथ देखना। बहुत दूर की चीज होती है तो उसको देखने के लिए आप कौन सा आला इस्तेमाल करते हैं? दूरबीन। दूरबीन क्या करती है? दूर की चीज को काबिले बीनाई बना देती है। दूरबीन जो लफ्ज है यानी दूर की चीज को काबिले बीनाई बना देगी। दूर पढ़ा नहीं जा रहा, दूरबीन लगा के देखा, करीब आ गई वो चीज, महसूस हो गई आपके लिए। आप बसीरत वो दूरबीन है कि जो इंसान को हकीकत तक पहुंचा देती है। लिहाजा ये बसीरत हमें पैदा करनी है अपने अंदर। अगर मजलिसे करें, नमाज पढ़े, रोजा रखे, बसीरत ना हो तो फिर कोई फायदा नहीं है जिंदा निगरान में। ये मजलिसे शुजात का दर्स देती हैं, ये मजलिसे जुल्म के खिलाफ एहतजाज का दर्स देती हैं। इमाम खुमैनी यही तो फरमाते थे, ये हाथ जो तुम्हारा सीने पर मातम के लिए उठता है ये तुम्हारे सीने पर नहीं पड़ रहा, ये जालिम के मुंह पर तमाचा पड़ रहा है। अब जिसको तकलीफ होगी मातम से वो फिर مظلوم کا حامی نہیں ہوگا, وہ ظالم کا حامی ہوگا. درود بھیجیے محمد و آل محمد. تو حقیقت یعنی آخرت نظر آئے, یعنی خدا نظر آئے. حق بصیرت یعنی کہ میں دیکھوں کہ ابھی جو میں کام کر رہا ہوں یہ قبر میں میرے کیا کام آئے گا. مجلسوں کا مقصد ہی یہی ہے, جتنے بھی شہداء کربلا ہیں سب با بصیرت تھے, سب صاحب بصیرت تھے, وہ معاملات کو دیکھ رہے تھے. کچھ وہ تھے جو ظاہری زندگی کی دنیا سے چپٹے ہوئے تھے, بلک رہے تھے, سسک رہے تھے کہ چار دن کی زندگی ہم سے چھن نہ جائے, خواہ اس کے لیے ہمیں قتل حسین میں, خون حسین میں, اپنے خون ان کے خون میں اپنے ہاتھ آلودہ ہی کیوں نہ کرنے پڑے. اور کچھ وہ تھے جو حقیقت بین تھے, جو خدا و قیامت کو دیکھ رہے تھے کہ یہ چار دن کی زندگی لے کے کیا کریں گے. صحابی رسول, نواس رسول, دین کی حفاظت کرنے والے, دین کی بنیاد, روح دین, روح کلمہ توحید, امام حسین کے لیے اپنی جانوں کا نذرانہ پیش کریں. یہ ہے بصیرت عزیزان گرامی. اور اسی رسول اللہ نے فرمایا کہ کیا فرمایا, عجیب قول ہے, الاعمی یعنی اندھا وہ نہیں ہے, من لا یعم بصرہ, جس کی آنکھیں چلی جائیں. بہت سے لوگ ہوتے ہیں ان کی آنکھوں کی بینائی چلی جاتی ہے, ان کو نظر نہیں آتا. کہا کہ اندھا یہ نہیں ہے, بل الاعمی, اعمی کون ہے, اندھا کون ہے, من تعم بصیرته, جس کا دل اندھا ہو جائے, جس کی عقل کام نہ کرے, جس کو خدا اور قبر و قیامت نظر نہ آئے, وہ اندھا ہے حقیقت میں. اور اسی لیے معصوم نے فرمایا, کیا فرمایا, فقد البصر احبن من فقدان البصیرہ, آنکھوں کا چلا جانا, بینائی کا چلا جانا, نور چشم کا چلا جانا, مشکلات ہوتی ہیں, نظر نہیں آتا, محتاج ہو جاتا انسان کا, لیکن اس سے ایمان نہیں جاتا, انسان کی آخرت نہیں جاتی. کون کہتے ہیں کہ اگر تمہارا دل اندھا ہو جائے, عقل کام نہ کرے, حق و باطل میں تشخیص نہ کر سکو, خدا کی رضا کو اور شیطانی راستے میں تشخیص نہ کر سکو, یہ بصیرت تمہیں نہ آئے, تو پھر کیا ہوگا, تم حقیقتاً اندھے ہو جاؤ گے. روز قیامت ایک شخص کو لایا جائے گا خدا کی بارگاہ میں, تو وہ کہے گا اور وہ اندھا ہوگا, تو وہ خدا کے سامنے اعتراض کرے گا. وہاں پر گنجائش ہے گفتگو, آپ اپنے دلائل لا سکتے ہیں. اگر وہاں پر آپ پر جو مقدمہ چلایا جائے گا, مجھ پر مقدمہ چلایا جائے گا, ہمیں اپنی صفائی پیش کرنے کی اجازت ہوگی کہ گواہ لے کر آؤ, صفائی پیش کرو. خیر وہاں تو 420 چل نہیں سکتی نا, وہاں تو حق ہی حق ہوگا. تو شخص کو لایا جائے گا اور یہ اندھا ہوگا, قد کن تو بصیرہ خدا, دنیا میں تو میں آنکھوں والا تھا, دیکھتا تھا, کلر بلائنڈ نہیں تھا, رنگوں میں تشخیص دیتا تھا, لوگوں کو پہچانتا تھا, یہ کون ہے, یہ کون ہے, یہ کون ہے, شناخت میرے پاس موجود تھی. آج تم نے دنیا کے بعد جب آخرت میں مجھے محشور کیا, تو تم نے مجھے اندھا محشور کیوں کیا؟ ہونا تو یہ چاہیے دنیا میں آنکھوں والا تھا تو آخرت میں بھی آنکھوں والا اور صاحب بینائی ہونا چاہیے تھا مجھے. تو خدا کہے گا کذالک اتتک آیاتنا فنسیتھا, دنیا میں ہماری ہماری نشانیاں آتی تھیں, تم دیکھتے ہی نہیں تھے, کہتے تھے سیدھی سیدھی نماز پڑھو گھر چلے جاؤ, سیدھی سیدھی مجلس کرو گھر چلے جاؤ, ہمیں کیا کام, بصیرت کیا ہوتی ہے, علم کیا ہوتا ہے, گہرائی کیا ہوتی ہے, حقیقت کیا ہوتی ہے, قبر کیا ہوتی ہے, قیامت کیا ہوتی ہے, امام کی رضا کیا ہوتی ہے, امام کی خوشنودی کیا ہوتی ہے, یہ نشانیاں آتی تھیں, بتایا جاتا تھا, اور تم ایسے سر پھیر کے منہ موڑ کے چلے جاتے تھے. چونکہ تم نے اس ظاہری آنکھوں سے اپنے دل کی آنکھوں کو نہیں کھولا, اس لیے آخرت میں اندھے محشور کیے جاؤ گے. یہ ہے بصیرت, یہ ہے بصیرت. اور بصیرت آتی کہاں سے؟ اب سوال یہ کہ اس بصیرت کو حاصل کرنے کے لیے بھی کچھ راہیں ہونی چاہیے. تو اب بصیرت سمجھ میں آ گئی, نہیں خدا نظر آئے یعنی آخرت نظر آئے, یعنی انسان کو قبر نظر آئے کہ ہم جو کر رہے ہیں وہ آیا ہمارے کام آئے گا کہ نہیں آئے گا. شہداء کربلا میں جتنے تھے سب کو خدا نظر آ رہا تھا, سب کو قیامت نظر آ رہی تھی. یہی تو کہہ رہے تھے نا کہ روز قیامت اگر جناب زہرا نے پوچھ لیا ہم سے کہ تم حسین کے ساتھ تھے اور تم نے حسین کا ساتھ نہیں دیا اور چھوڑ کے چلے گئے, تو ہم کیا جواب دیں گے, نظر آ رہا تھا. یقین تھا اتنا, یقین تھا اتنا عزیزانِ گرامی. لہذا یہ بصیرت ہمیں, اور یہ مجلسیں ہمیں بصیرت دیں گی, قرآن ہمیں بصیرت دے گا, اہل بیت ہمیں بصیرت دیں گے. سب سے پہلی چیز ذکر خدا ہے. من ذکر اللہ, حضرت امیر المومنین امام علی ابن ابی طالب علیہ الصلوۃ والسلام ارشاد فرماتے ہیں, وہ کون سی راہیں ہیں کہ جن سے انسان بصیرت ہو جائے, دل کی آنکھیں کھل جائیں؟ امیر المومنین سے پوچھئے, مولا فرماتے ہیں, من ذکر اللہ استبصر, جو اللہ کا ذکر کرتا ہے وہ بصیرت ہو جاتا ہے, اس کا دل روشن ہو جاتا ہے. اللہ کا ذکر صرف تسبیح گھمانا نہیں ہے, اللہ کا ذکر صرف مسجد میں آنا نہیں ہے, بلکہ ذکر علیین عبادہ اللہ کا ذکر ہے. توجہ فرمائیے گا, اللہ کا ذکر ہے. خلیفہ خلیفہ وقت ہیں. اور ایک دفعہ امیر المومنین کے چہرے کو غور سے دیکھے جا رہے ہیں. بیٹی نے پوچھا, بابا جان آخر کیا وجہ ہے, کافی دیر سے آپ حضرت علی کے چہرے کو دیکھے جا رہے ہیں. کہا, سمعت من رسول اللہ, میں نے رسول اللہ سے سنا ہے, ان نظر الی وجہ علی عبادہ, کہ علی کے چہرے کی طرف نظر ڈالنا بھی عبادت ہے. درود بھیجے محمد و آل محمد. ذکر خدا, ذکر خدا کرو گے دل منور ہو جائے گا. دوسری چیز, علماء کے ساتھ بیٹھو. من جابر العلماء تستبصر, مولا کائنات فرماتے ہیں, علماء کے ساتھ ہم نشینی اختیار کرو گے دل زندہ ہو جائے گا, منور ہو جائے گا. ذکر خدا, ذکر اہل بیت, ذکر حسین ابن علی, یہ سب کیا بصیرت کے لیے ہے کہ دل روشن ہو جائے. اور بھی اس میں چیزیں ہیں, لیکن میں وقت کی تنگی کی وجہ سے صرف عنوان کے طور پر عرض کر رہا ہوں. توبہ, انسان توبہ کرے, دل کا زنگ دور ہو جاتا ہے, انسان بصیرت ہو جاتا ہے. اب کچھ معنی ہیں, کچھ رکاوٹیں ہیں جو انسان کی بصیرت میں رکاوٹ بن جاتی ہیں. ضد, بحث, ہٹ دھرمی, پہلی چیز یہ ہے کہ انسان ضد کرے, بحث کرے, اڑ جائے. حقیقت واضح مجھے جب بھی اڑ جائے, نہیں جناب میں تو اپنے عقیدے پہ قائم ہوں, یہ چیز رکاوٹ بنے گی کہ انسان بصیرت نہ ہو. تاریخ میں بہت سارے ایسے لوگ گزرے ہیں جو رسول اللہ کے زمانے میں تو ایمان پر تھے, لیکن یا بعد کے خلفاء کے زمانے میں ایمان پر تھے, لیکن جیسے جیسے زمانہ گزرتا چلا گیا ان کے ایمان کے قلعی کھلتی چلی گئی, ان کا پول کھلتا چلا گیا, اور آخر میں بے دین ہو کے مرے. یعنی اتنے متقی و پرہیزگار تھے. جنگ صفین میں امیر شام اور حضرت علی کے درمیان جنگ ہو رہی ہے, حاکمیت کا وقت آیا تو ایک صاحب جمعے کے دن بیٹھے ناخن کاٹ رہے تھے. کیا کہ چلو علی اور معاویہ کے درمیان ہم صلح کرا دیں. کیا کہ نہیں, آج جمعے کا دن ہے, میں جمعے کے ناخن کاٹ دوں گا, مستحبات انجام دوں گا. ایک شخص بہت عبادت گزار تھا, بہت عبادت گزار تھا. جب اس نے سنا کہ امام حسین کو قتل کر دیا گیا تو اس نے کہا, افسوس کا اظہار کیا. اس کے بعد کہنے لگی, یہ افسوس کا اظہار میں نے کیوں کیا, یعنی خدا کے ذکر سے ہٹ کر میں نے حسین کے قتل پر افسوس کیا, تو اس افسوس کی وجہ سے اس نے توبہ کی. یعنی اتنے مقدس اور دیندار لوگ تھے, یہ تو معمولی لوگ نہیں تھے, لیکن دل اندھے ہو گئے تھے, ان کے بصیرت نہیں تھی ان کے پاس. اگر بصیرت نہ ہو تو پھر انسان, یعنی امام حسین قتل کر, نواز رسول قتل کر دیا گیا کربلا میں, اس کو خبر پہنچی, اس نے کہا کہ افسوس ہے کہ حسین قتل کر دیے گئے, پھر توبہ کرتا ہے کہ میں نے افسوس کیوں کی. یہ بصیرت نہیں ہے انسان کے پاس. تو بہت سے لوگ تھے جو ایمان پر تھے, لیکن انجام کیا ہوا, بے ایمان اس دنیا سے گئے. بہت سے لوگ بے ایمان تھے لیکن کربلا کے کارواں میں شامل ہو گئے, با ایمان گئے. لہذا ہٹ دھرمی, ضد, بحث وہ چیز ہے کہ جو انسان کے لیے رکاوٹ بن جاتی ہے کہ وہ بصیرت کو حاصل کر سکے. لہذا توجہ کرنی چاہیے, ایسا نہ ہو کہ ہم یہ مطمئن ہو جائیں کہ ہم مولا کائنات کے ماننے والے عزدار ہیں, فلا ہیں, مومن ہیں, یہ ہیں, وہ ہیں, اور آخر تک نہیں, عزیزانِ گرامی, نہیں, मैं अपने लिए भी गारंटी नहीं दे सकता, इसलिए कि जमाना कुछ से कुछ कर देता है, जमाना कहीं से कहीं ले जाता है। मुख्तसर कर रहा हूं, धनी गरज बसीरत नहीं हो तो फिर यही मसाइल सामने आते हैं, हट धर्मी है। और उसके बाद अड़ जाना और दूसरे की बात को बगैर दलील के कबूल कर लेना। एक शख्स ने एक बात की आपको अच्छी लगी, आपने कबूल कर ली, वाह वाह सुभानअल्लाह बहुत अच्छी बात है। एक आया उसने कहा, आपने कहा सुभानअल्लाह अच्छी बात है, बगैर तहकीक के बात को कबूल कर लेना। ये भी यानी हर सुनी सुनाई बात को आप मनोन कबूल कर लें, एक्सेप्ट कर लें, क्या होगा, बसीरत आपसे ख़त्म होती चली जाएगी, बसीरत आएगी नहीं आप तक। यही बैनी यही काम हो रहा है कि कोशिश की जा रही, जिसको मैंने कहा था कि इसराइल की यूनिवर्सिटी में ये बहस की गई है कि इमाम मेहदी के इंतज़ार और आज़ादारी के मुतालिक गलत चीज़ें तशय्यु में दाखिल करो, खोखला कर दो, बेरंग कर दो, बेमाना कर दो, बेमकसद कर दो आज़ादारी को। इंतज़ार को कहो बस इंतज़ार करेंगे, इमाम आएंगे सारे काम खुद करेंगे, तुम हाथ पे हाथ रख के बैठे रहो, अलजल अजल कहते रहो और इमाम आएंगे खुद ही काम करेंगे, बेमकसद बना दो, खोखला बना दो। और यही हो रहा है उन चीज़ों में से जो इस आलम इस्लाम को दरपेश है कि बसीरत न होने की वजह से। एक मसला है तकफीरियत का, तकफीरियत यानी मुसलमानों को काफिर करार देना, और ये वो सोच है कि जिसके पीछे बड़े बड़े इस्लामी ममालिक मौजूद हैं, बड़े बड़े इस्लामी ममालिक मौजूद हैं जिन्होंने इस कांटेदार झाड़ी को पानी दिया, आबियारी की, आज खुद इनके दामनगीर हो गई है यह तकफीरियत। और ये कोई मामूली चीज नहीं है कि एक शख्स इस अकीदे से आए, तवज्जो फरमाइएगा, बसीरत ना हो तो फिर इंसान कहता है जनाब दाइश जो है वो ला इलाहा इल्लल्लाह का परचम लेकर और कुरान की हाकमियत और निज़ाम खिलाफत और फला 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 का नारा लगा रहे, आओ उसमें शामिल हो जाते हैं कि यूरोप और अमरीका से उठकर नौजवान और अफराद इसमें शामिल हो रहे हैं। ये तकफीरियत, बाज लोग कहते हैं, बाज लोग कहते हैं जनाब वहाबी और बरेली भी आपस में लड़ते रहे, हमें क्या ये आपस में लड़ते, नहीं ये खतरनाक बात है। मुसलमानों का आपस में लड़ना खा वो बरेली और वहाबी क्यों ना हो, दुश्मन के मवाद में है। शियत में अगर कोई इस किस्म का क्लैश होता है कि ये फलां और फलां और फलां जुमन फलां गिरो, ये इख्तलाफ भी दुश्मन के फवाद में है। हम बैठ गए यहाँ हंसे कि जनाब खुदा न खासा किसी वहाबी में और किसी बरेली में इख्तलाफ हो जाए, कहेंगे अच्छा आपस में लड़ने दो, ये बसीरत की कमी है। इसी तरह सुन्नी ये सोचे कि जनाब शिंग आपस में लड़ने दो, ये बसीरत की कमी है। अजीजाने गिरामी खुश नहीं होना चाहिए। आज कुछ लोग ये कह रहे हैं कि जनाब शियों का गला दबाने के लिए तकफीरियत को लाई जाए। खूब अलकायदों को लाने वाले कौन थे, तालिबान को लाने वाले कौन थे, आज सुन्नी मुसलमानों के गले काट रहे हैं अलकायदा और तालिबान, दियोबंदी उलमा का कत्ल कर रहे हैं तालिबान। ये तस्वुर मत कीजिए, ये जब आग फैलेगी तो जो आग लगा रहा है धुआं उसकी आंखों में भी जाएगा। ये बसीरत की कमी है। हम ये समझते दाइश आ जाएंगे तो शियों को कलकमा हो जाएगा, अजीज निगरामी ये ऐसा हो नहीं सकता, इसलिए कि इससे बड़े बड़े तूफान आंधी और तूफान आए हैं, बड़े बड़े झक्कड़ चले हैं, बड़े बड़े जालिम और आमिर आए हैं, और सब ने कोशिश की कि हुसैन इब्न अली का मातम रोको, हुसैन इब्न अली की मजलिस रोको, वो ये हजरत अपने साथ कब्र में ले गए दाइश का, इससे बड़े बड़े आमिर भी आ जाए तो ये मातम की मजलिस न रुका है न रुक सकेगा। दुरूद भेजे मोहम्मद वाले मोहम्मद। लिहाजा कोई कहते हैं जब दाइश आ जाएंगे तो मसाइल का हल हो जाएगा, ए बिरादरे सुन्नी, ए मेरे मुसलमान भाई तवज्जो करो, ये तकफीर ये जब आएगी तो फिर यहां कोई मुसलमान नहीं बचेगा सिवाय दाइशों के। ये खबरदार कर रहा हूं, उलमाए अहले सुन्नत परेशान है, उलमाए अहले, कल हसन नसरुल्लाह ने खिताब किया है मुहर्रम की मजलिस से, वो खिताब का खुलासा आपकी खिदमत में पेश कर रहा हूं। उन्होंने कहा ऐ सुन्नी भाइयों होशियार रहो, उन्होंने कहा दाइश के मुकाबले में बसीरत के हामिल बनो। ये दाइश जब आएंगे तुम्हारी मस्जिदों को, औलिया इकराम के मजारात को तबाह बर्बाद करेंगे, تمہاری عزت و ناموس پہ ہاتھ ڈالیں گے جیسا کہ عراق میں ڈال رہے ہیں. یہاں پر علماء اہل سنت کی زیادہ ذمہ داری ہے بنسبت علماء تشیع کے. یہ بصیرت نہیں ہے. ہم سمجھ رہے ہیں کہ جناب اللہ اور رسول کا نام, یہ اللہ اور رسول کا نام ایک سازش کے تحت لیا جا رہا ہے عزیزان گرامی. اس وقت ضرورت ہے ہمارے سنی بھائی بیدار ہوں. ٹھیک ہے کہ وہابی ایک نظریہ ہے, سلفی ایک نظریہ ہے, بریلویت ایک نظریہ ہے, اہل حدیث ایک نظریہ ہے, ایک مکتب ہے, ایک مسلک ہے. اس کو مسلک ہی رہن دے, آپس میں لڑے مت. اہل سنت کے چار امام ہیں, امام ابو حنیفہ, امام شافعی, امام مالک, امام حنبل. چار ائمہ اربعہ ہیں اور سب کی فقہ میں کچھ نہ کچھ اختلافات ہیں چھوٹے موٹے. کوئی کہتا ہے سینے پہ ہاتھ باندھو, کوئی کہتا ہے ناف پہ ہاتھ باندھو, کوئی کہتا ہے کہ ہاتھ کھول کے نماز پڑھو. اہل سنت میں کچھ ایسے بھی ہیں جو ہاتھ کھول کے نماز پڑھتے ہیں یا رفع یدین کرتے ہیں. تو کیا یہ چاروں فقہ اہل سنت کے ماننے والے ایک دوسرے کو قتل کرتے ہیں, ایک دوسرے کو مارتے ہیں؟ یہ جو تکفیریت کا نعرہ لگایا جا رہا ہے, شیعہ سنی کو مسلمانوں کو کافر بنایا جا رہا ہے, کیا یہ حضرت عمر کی سیرت ہے کہ جا کے مسجدوں میں دھماکے کرو؟ نہیں, حضرت عمر کی سیرت یہ نہیں ہے. کیا حضرت ابو بکر کی سیرت ہے یہ؟ نہیں. ہے حضرت عثمان کی سیرت ہے؟ نہیں. کیا حضرت علی مرتضیٰ کی سیرت ہے؟ نہیں. اس کا مطلب یہ ہے کہ جب خلفائے راشدین کی سیرت نہیں ہے, رسول اللہ کی کردار نہیں ہے, آپ کی سنت نہیں ہے, قرآن کا راستہ نہیں ہے, تو یہ دشمن کا راستہ ہے کہ جاؤ امام بارگاہوں پہ حملے کرو, جاؤ مسجدوں پہ حملے کرو, جاؤ دیوبندی علماء کو مارو, جاؤ سنی علماء کو مارو, جاؤ جا کے قتل و غارت کرو. یہ کس کا راستہ ہے؟ یہ دشمن کا راستہ ہے. میں دلیل سے بات کر رہا ہوں عزیزان گرامی. میرے برادران اہل سنت یہاں موجود ہیں اور میری آواز سن رہے ہیں. یہ داعش کا, یہ تکفیریت کا راستہ حضرت ابوبکر کا راستہ نہیں ہے, حضرت عثمان کا راستہ نہیں ہے, حضرت عمر فاروق کا راستہ نہیں ہے, حضرت علی کا راستہ نہیں ہے. تو بھی کس کا راستہ ہے؟ کس کا ایجنڈا ہے؟ کس کا اسکرپٹ ہے کہ جس پہ عمل کیا جا رہا ہے؟ بصیرت نہ ہو پھر عقل کے اندھے کہتے ہیں ویلکم ویلکم داعش داعش ویلکم. یہ جب آئیں گے تو پھر یہاں کچھ تو گشتار ہوگا. اور سن لیں وہ لوگ جو یہ سمجھتے ہیں, سن لیں وہ لوگ جو یہ سمجھتے ہیں کہ ان گیدڑ بھکیوں سے جو ہے مسجدوں کو ختم کیا جا سکتا ہے, جلوسوں کو روکا جا سکتا ہے. ہرگز نہیں. بڑی بڑی آندھیاں چلیں, بڑے بڑے طوفان آئیں, نہروں کے رخ کھول دیے گئے قبر حسین کے لیے, بہ جائے قبر حسین. لیکن پانی آتا ہے اور حسین کی قبر کا طواف کرنے لگتا ہے. گھوڑے دوڑا دیے گئے, حل چلائے گئے کہ قبر حسین کا نام و نشان مٹ جائے. اس سے بڑھ کے اور کیا ہوگا کہ حسین کے اصحاب کو قید کر کے ظلم و تشدد کا نشانہ بنایا گیا, قیدی بنایا گیا. یہ یزید کا اندھا پن تھا. وہ بصیرت سے آری تھا, وہ سمجھ رہا تھا میں نے حسین کو قتل کر دیا, قصہ ختم ہو گیا. لیکن نہیں, کربلا عصر عاشور تک شہادت تھی اور عصر عاشور کے بعد پیغام رسانی تھی زینب اور سید سجاد کے ہاتھوں. ببصیرت لوگ تھے. ڈاکٹر علی شریعت ایک مفکر گزرا ہے, مختصر بس مسائل کی طرف آ رہا ہوں. وہ کہتا تھا کہ جو لوگ شہید ہو گئے انہوں نے حسینی کام انجام دیا, اپنی ذمہ داری کو سمجھا, شہید ہوئے. جو لوگ زندہ ہیں ان کے سامنے دو راستے ہیں, یا زینبی اور سجادی کام انجام دیں یا یزیدی بن جائیں. جناب زینب کا کام کیا تھا؟ حضرت سید سجاد کا کام کیا تھا؟ پیغام حق کو, پیغام کربلا کو, حیات کو آگے تک پہنچانا. اور یہی وجہ ہے, یہی وجہ ہے کہ آج یہ کربلا زندہ ہے. سنی بھی یہ غم بناتے ہیں, شیعہ بھی یہ غم بناتے ہیں. بصیرت لانی چاہیے ہمیں. سنیوں کا آپس کا اختلاف ہو یا شیعوں کا آپس کا اختلاف ہو, یہ کسی صورت میں نہ سنی کے حق میں ہے نہ شیعہ کے حق میں ہے. بار بار تاکید کر رہا ہوں, سنیوں کا باہمی اختلاف شیعوں کے فائدے میں نہیں ہے, شیعوں کا باہمی اختلاف سنیوں کے فائدے میں نہیں ہے, ہرگز نہیں ہے. दुश्मन के फायदे में, अमेरिका और इसराइल के फायदे में, उनके फायदे में जिनका नारा यही डिवाइड एंड रूल, तकसीम करो और हुकूमत करो, इनको तोड़ो, इनसे बसीरत छीन लो, इनसे ताकत छीन लो, इनको खत्म कर दो। ये बर्तानिया का नारा है सैतान के नाम में। बसीरत होनी चाहिए, मजलिस से बसीरत देती है। खुदा कह रहा है कि इस्तजीबू लिल्लाह वलिर्रसूल इज़ा दआकुम लिमा युहयीकुम, जब हयात मिले और हयात चाहते हो और जिंदगी चाहते हो तो आओ कुरान और अहले बैत के दर पर। बसीरत अगर होगी तो फिर इंसान अपने आप को पहचान लेगा, खुदा को पहचान लेगा। इज़ा हममता बिअम्रिन फततब्बर, हदीस में है कि जब भी किसी काम का इरादा करो तो देखो इसका एंड क्या है, इसका आखिर क्या है, इसका अंजाम क्या होगा। अगर अच्छा है, खुदा खुश है उससे, अंजाम दो, और अगर खुदा खुश नहीं उसे छोड़ दो। यही बसीरत है कि खुदा नजर आ जाए। मिसाल के तौर पर आप कहीं जाते हैं, कोई आलिम दीन होता है, आप उससे पूछते हैं मौलाना ये मसला बताइए, व्हाट्सएप पे आप पूछ लेते हैं, वाइबर पूछ लेते हैं, सोशल मीडिया के जरिए पूछ लेते हैं, लेकिन हर वक्त तो ना मौलवी आपको मिलेगा, ना सोशल मीडिया आपको मिलेगा, ना वाइबर और व्हाट्सएप आपको मिलेगा। क्या आप हर वक्त ऑनलाइन होकर पूछ लें मौलाना बताइए? अपने अंदर वो सलाहियत पैदा करो कि तुम्हें हक बातिल नज़र आए, हराम और हलाल नज़र आ जाए। इस सोच का नाम, इस ताकत का नाम बसीरत है। और यही वजह है कि कर्बला के आखिरी लम्हात में भी बहुत से लोग बबसीरत हुए, बेबसीरती से हटकर बबसीरत हो गए। ये जो हम कहते हैं तौफीक, मैंने एनईडी के बच्चों के दरमियान ये गुफ्तगू की थी, बात आ गई तो उसको सिर्फ इससे मिलाते हुए, बात तौफीक और बेतौफीक, खुदा आपको तौफीक दे, खुदा आपको तौफीक दे, आपको तौफीक थी आप पास हो गए, आपको तौफीक नहीं मिली आप फेल हो गए, कहते नहीं कहते, आपको तौफीक थी आप मजलिस में आ गए, महफिल मिलाद में आ गए, आपको तौफीक नहीं मिली आप नहीं आए। खूब जो आ गया, अगर खुदा ही तौफीक देने वाला है तब जो फरमाइएगा, अगर खुदा ही तौफीक देने वाला है जो आ गया उसने कोई तीर नहीं मारा, और जो नहीं आया उसका कोई नुकसान नहीं। जो खुदा ने आपको दे दी उसको नहीं दी, उसको नहीं दी उसका नुकसान नहीं हुआ, आपको दे दिया आपको कोई फ़ायदा नहीं है, कुछ चार चांद नहीं लगा दिया आपने आके। मामले को समझिए, बेतौफीक व बातौफीक, बेबसीरत व बाबसीरत होना ये इंसान के अपने हाथ में है। इंसान कोशिश करे, कुछ जो राहें मैंने बताई कि इन वे से, इन राहों से बसीरत को हासिल करने की कोशिश करे इंसान, उनमें से एक जिक्र करबला है। जिक्र करबला आईना है, बता रहा है। जैसे एक बच्चा, दो बच्चे आए मेरे सामने, कहेंगे जनाब मुझे एग्जामिनर ने पास कर दिया, दूसरा बच्चा के कहे मुझे एग्जामिनर ने, उस्ताद ने फेल कर दिया। खूब अगर उस्तादी पास करने वाला, उस्तादी फेल करने वाला, नौजवान बच्चे ज़रा तवज्जो से सुने, उस्ताद ही पास करने वाला है, उस्ताद ही फेल करने वाला है। अब जो पास हो गया बेटा, तुमने कोई तीर नहीं मारा, तुम्हें उस्ताद ने पास कर दिया, और बेटा तुम जो फेल हो गए हो तुम्हारा कोई नुकसान ही नहीं है क्योंकि उस्ताद ने तुम्हें फेल कर दिया, तो क्या आप उसकी बात को कबूल कर लेंगे? हरगिज़ नहीं। आप कहेंगे बेटा तुमने कुछ नहीं किया होगा जब ही तो फेल किया है, और तुमने कुछ किया है जबी तो पास किया है, इसका मतलब है कि आपके जना मुझे तौफीक हासिल हो गई मैं पास हो गया, उसने कहा मुझे तौफीक हासिल हुई मैं फेल हो गया। तो अगर उस्ताद ही पास करने वाला फेल करने वाला है, तो जो पास हो गया उसने तीर नहीं मारा, जो फेल हो गया उसका कोई नुकसान नहीं हुआ, क्या आप कहेंगे, कह देंगे नहीं बेटा कोई मसला नहीं, हम उस्ताद से बात कर लेंगे, कोई मसला नहीं है, तुम पास ही हो? हरगिज़ नहीं, आप उसकी बात कबूल नहीं करेंगे। इंसान बेतौफीक व बातौफीक कैसे होता है? जो नेमत, फुर्सत और वक्त से इस्तेफादा करे, नेमत, फुर्सत और वक्त, इन तीन चीज़ों से इस्तेफादा करे वो बातौफीक होता है। वो बच्चा जो नेमत, फुर्सत, वक्त को सारा साल अपनाए, उसके तकाजे पूरे करे और इम्तिहान में जाकर बैठ जाए और पास हो जाएगा। लेकिन अगर जो नेमत, फुर्सत, वक्त से इस्तेफादा ना करे वो बेतौफीक हो जाएगा। कर्बला में बहुत से अफराद थे जो बेतौफीक थे लेकिन बातौफीक बन गए, बातिल पर थे लेकिन हक पर आ गए, नारी थे नूरी बन गए, मुर्दा थे जिंदा बन गए, हयात मिल गई, क्योंकि हयात देने वाला कौन है?
جیسے میں نے کہا کہ حضرت زہیر ابن پین کون تھے؟ حضرت عثمان خلیفہ سے ممکن ماننے والے تھے، لیکن امام حسین کے ساتھ آ گئے. اور آج جس شہید کا تذکرہ کرنا چاہتا ہوں وہ بابصیرت ہو گیا، بے بصیرتی سے نکل کر بابصیرت ہو گیا، مردگی سے نکل کر زندگی کی جانب آ گیا. فرش پہ تھا، عرش پہ جا بیٹھا. اس شہید کا نام ہے اور اتنی یزید ربیعہ. جناب حور، یہ وہ شخص ہے جو بابصیرت تھا. پہلے بے بصیرت، عام سی زندگی بسر کرتا تھا، ایک نوجوان، شکل، صورت، ہمت، حوصلہ، شجاعت، پیسہ، شہرت، مقام، منزلت، سب چیزیں جو ایک اچھی زندگی گزارنے کے لیے ہونا چاہیے، وہ جناب حور کے پاس موجود تھا. اطاعت کرنے والے، ماننے والے، آگے پیچھے پھرنے والے، سب کچھ جو ایک بہترین زندگی کے لیے چاہیے وہ حضرت حور کے پاس موجود تھا. لیکن کس چیز نے حور کو حور بنایا؟ وہ حور کا ادب تھا، مؤدب انسان تھا. کربلا کی جانب جب امام کا قافلہ بڑھ رہا تھا، حور ہزار سپاہیوں کے ساتھ امام کے سامنے آ گیا. یہ 72 شہداء کربلا اور چند خواتین اور بچے سامنے آ گیا، کہا کہ مجھے حکم ملا ہے ابن زیاد کی طرف.